नमस्कार, स्वरोजगार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। यो कार्यक्रम रेडियो नेपालको मिडियम वेबका फ्रिक्वेन्सीहरूका साथै एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जका साथै रेडियो नेपाल अनलाइन .com र रेडियो नेपालको मोबाइल एपमा हरेक बुधबार बेलुकी यसै बेला सुन्न सक्नुहुन्छ। साप्ताहिक रूपमा रेडियो नेपालबाट प्रसारण हुने स्वरोजगार कार्यक्रममा व्यावसायिक रूपमा कृषि पेसामा लागेका युवा, लघु घरेलु तथा साना उद्योग सञ्चालन गरेका उद्यमी युवा र स्वरोजगारमा लागेका अन्य युवा व्यवसायीहरूसँग नियमित कुराकानी गर्छौँ। युवाहरूले सञ्चालन गरेका व्यवसायका बारेमा बढी भन्दा बढी सूचनाहरू प्रवाह गर्न, युवाहरूलाई स्वदेशमै साना व्यवसाय सञ्चालन गरी स्वरोजगारमा लाग्न र उद्यमी बन्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो। सङ्कुवा सभा जिल्लाका युवराज गुरुङ रोजगारीका क्रममा लामो समयदेखि बेल्जियममा रहनुभयो। विगत 7 वर्ष अघिदेखि उहाँ नेपाल फर्किएर अहिले आफ्नै ठाउँमा मुना कृषि लिमिटेड सञ्चालन गरिरहनु भएको छ। विदेशमा लामो समय कृषिमा आबद्ध रहेका गुरुङले आफ्नै गाउँ ठाउँमा पनि सामाजिक उद्यमशीलतामा आधारित कृषि उद्यम सञ्चालन गर्न आवश्यक देखि अरू साथीहरूको समेत सहभागितामा कृषिमा काम गरेको हामीसँगको कुराकानीमा उल्लेख गर्नुभएको छ। उहाँले सञ्चालन गरेको व्यवसायमा 50 जना भन्दा बढीले रोजगारी समेत पाउनु भएको छ र अरू धेरै साना ठुला किसानहरू संलग्न रहेको कुरा पनि उहाँले उल्लेख गर्नुभएको छ। आज स्वरोजगार कार्यक्रममा यिनै कृषि व्यवसायी युवराज गुरुङसँग सहकर्मी साथी बलराम कोइरालाले गर्नुभएको कुराकानी अब प्रस्तुत गर्दैछौँ।
सुरुमा त म पढ्ने उद्देश्यले नै त्यहाँ गएको, त्यसपछि त्यहीँ बसियो र एउटा सामान्य रूपले आफ्नो जीविकोपार्जनको मेलोमेसो मिलिसकेपछि अब चाहिँ मैले नेपाल फर्किएर आफूले केही जानेको कुराहरू, सिकेको कुराहरू चाहिँ आफ्नो देशलाई अलिकति दिनुपर्छ, गर्नुपर्छ, भूमिका निर्वाह गर्नुपर्छ भन्ने कोणबाट चाहिँ म विगत 6 वर्षदेखि 6-7 वर्ष भएछ सक्रिय रूपमा चाहिँ म यस कृषि क्षेत्रमा आबद्ध छु।
हजुर, युवराज गुरुङज्यू, तपाईँले बेल्जियमबाट फर्केर मुना कृषि लिमिटेड सञ्चालन गर्नुभयो।
हजुर, विशेष त के भने म गैर आवश्यक नेपाली सङ्घमा आबद्ध हुने क्रममा विश्वमा रहेका धेरै कृषिसँग सम्बन्धित साथीहरूसँग चिन्जान भयो, भेटघाट भयो र सबैले नेपालको कृषि प्रधान देशमा हामीले विकसित देशहरूमा सिकेका, जानेका, देखेका कुराहरूलाई कसरी नेपालमा त्यसलाई चाहिँ प्रयोग गर्न सकिन्छ, भित्र्याउन सकिन्छ भन्ने कोणबाट हामीले एउटा कृषि प्रवर्धन समिति भनेर बनायौँ र त्यसै मार्फतबाट साथीहरू जोडिएर अन्ततः फेरि नेपालमै फर्किएर कर्म गर्नको लागि होमिनुपर्छ भन्ने कोणबाट म चाहिँ 2018 चाहिँ आइसकेपछि म अलिकति सक्रिय रूपले यसमा लागेको र म त्यसपछि म धेरै समय त्यही बस्छु र कहिलेकाहीँ मात्रै जाने आउने गर्छु।
यो संस्था स्थापना कहिले गर्नुभयो, किन गर्नुभएको, यसको उद्देश्यहरू बताइदिनु न।
यो चाहिँ 2019 हामीले 2076 सालको माघ महिनामा हामीले स्थापना गऱ्यौँ र यसमा चाहिँ के भने नेपालमा यति धेरै कृषि उपजहरू छ, यति धेरै खाद्य वस्तुहरू छ जो विश्व बजारमा हामीले देखेका हरेक प्रजातिहरू, भेराइटीहरू चाहिँ नेपालमा पाउन सकिन्छ, त्यही पनि अत्यन्त गुणस्तरीय रूपमा पाउन सकिन्छ र यो चाहिँ यसलाई हामीले प्रवर्धन गर्न सकियो र विश्व बजारसम्म हामीले चिनाउन सकियो भने यसले पनि एउटा चाहिँ नेपालको समग्र विकासमा चाहिँ यसले चाहिँ टेवा पुर्याउन सक्छ र नेपालमा धेरै चाहिँ अधिकांश मानिसहरू चाहिँ कृषिमा सम्बन्धित भएको तर स्थानीय आफ्नो कृषि उपजहरूलाई उद्यमशीलता मार्फत त्यसको प्रवर्धन गर्न नसकिरहेको, नचाहिरहेको या त्यसमा चाहिँ त्यति मन नदिएको या त्यस सम्बन्धीमा चाहिँ सरकारले त्यस्तो किसिमको अलिकति उत्प्रेरित हुने खालको चाहिँ कार्यक्रमहरू नल्याएको र विश्व बजारसँग जोडिन नसकेको पाटोहरू चाहिँ यत्रतत्र देखिएको हुनाले पनि त्यसमा केही सुरुवातसम्म गर्न सकिन्छ कि, मोटिभेटसम्म गर्न सकिन्छ कि भनेर हामीले निजी क्षेत्रबाटै भए पनि एउटा प्रयास गरौँ भन्ने कोणबाट चाहिँ हामीले गरेको। यसको मेन उद्देश्य भनेको नेपालको रैथानी कृषि उपज, स्थानीय उपजहरू त्यसलाई सङ्कलन, प्रशोधन र बजारीकरण गर्ने हो जस मार्फत स्थानीय स्रोत साधनको पनि भर मजदुर त्यसको चाहिँ उपयोग गर्न सकियोस्, त्यसले बजार मूल्य पाउन सकियोस्, त्यो सँगसँगै त्यसले चाहिँ एउटा दिगो विकासमा, दिगो रोजगारमा चाहिँ त्यसले चाहिँ त्यहाँको स्थानीय चाहिँ रिसोर्सेसहरूलाई चाहिँ मोबिलाइज गर्नको लागि स्थानीय समुदाय स्थानीय व्यक्तिहरूले चाहिँ त्यो एउटा रोजगार पनि सिर्जना गर्नु सकियोस् भन्ने कोणबाट चाहिँ हामी यो एउटा सामाजिक उद्यमशीलतामा आधारित व्यवसाय सुरु गरे।
योजना चाहिँ कसरी बनाउनु भयो?
होइन, म गाउँमै जन्मिएको, लामो समयसम्म गाउँमै बसेको हुनाले कृषि कर्मप्रति म आफै, मेरो परिवार, सबै गाउँ, सबै म त्यसमा चाहिँ अभ्यस्त थिएँ। र पछि बेल्जियम पुगिसकेपछि र विश्वका धेरै देशहरूमा पुग्दाखेरि त्यहाँको सुपर मार्केटहरूमा त्यहाँको चाहिँ कृषि उपजहरूको जुन हामीले देख्यौँ त्यो चाहिँ हामी सबै त्यो आफूले देखेको जानेको त्यसको बोट कस्तो हुन्छ, फल कस्तो हुन्छ, त्यसको स्वाद कस्तो हुन्छ, त्यसको चाहिँ फाइदा बेफाइदा के हुन्छ, ती सबैको चाहिँ जानकारी हामीलाई छ। तर त्यो ती कुराहरू चाहिँ हाम्रो गाउँघरमा त्यतिकै खेर गइरहेको छ, त्यसलाई चाहिँ मूल्य पाइरहेको छैन, त्यसले महत्त्व पाइरहेको छैन भने यस्तो चिजहरूलाई हामीले विश्व बजारसम्म पुर्याउन सकियो भने एउटा त्यो पक्षले, अर्को पक्ष के हो भने हाम्रो नेपाली साथीहरू जहाँ जहाँ छन् त्यो समुदायहरूले सबैले जुन नेपालको स्वाद उहाँले लिएर जानुभएको छ, अहिले उहाँको पर्चेजिङ पावर पनि बढिसकेको छ, त्यहाँ चाहिँ स्थायित्व पनि प्राप्त गरिसकेको छ भने त्यही समुदायलाई मात्रै पनि नेपालको कृषि उपजहरूको चाहिँ एउटा बजारको एउटा लक्ष्य राख्ने हो भने पनि नेपालले चाहिँ राम्रोसँगले चाहिँ पैसा कमाउन सक्छ, मुनाफा प्राप्त गर्न सक्छ र त्यसले गाउँघरमा गाउँ बस्तीहरूमा चाहिँ स्वरोजगार चाहिँ आफै सिर्जना गर्न सक्छ भन्ने चाहिँ उद्देश्यबाट हामी चाहिँ मोटिभ भएर हामीले काम गरेका।
मुना कृषि लिमिटेड स्थापना गर्नुभयो होइन, एउटा समूह मिलेर गर्नुभयो, एक्लै त होइन
होइन,
यो व्यवसाय सञ्चालन गर्न लगानी चाहिँ कति गर्नुभयो तपाईँहरूले सुरुमा?
अब यसमा यो चाहिँ अब अलिकति हामीले सुरुमै पब्लिक लिमिटेड कम्पनीको रूपमा हामीले स्थापित गऱ्यौँ ताकि त्यसमा पारदर्शिता होस्, त्यसमा चाहिँ सामाजिक उत्तरदायित्वको कुराहरू होस्, त्यसमा नीतिगत रूपमा नेपालको तिनै तहका सरकारहरूसँग चाहिँ सहकार्य गर्न सकियोस् भन्ने ढङ्गले हामीले पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित गऱ्यौँ र सुरुमा हामी 65-64 संस्थापकबाट सुरु गरेको, अहिले हामी 250 बढी चाहिँ यसमा चाहिँ लगानीकर्ता पैसा लगानी गर्ने साथीहरू हुन्छन्। पैसाभन्दा पनि यसमा धेरै माया, यसमा बौद्धिक लगानी गर्ने साथीहरू हुनुहुन्छ जो विश्वका विभिन्न ठाउँहरूमा हुनुहुन्छ, त्यो सँगसँगै शुभेच्छुकहरू पनि हुन्छ। त्यसरी हामीले चाहिँ यो अहिले 20 करोड पुँजीको कम्पनी हामीले स्थापना गरेर अहिले हामी 5 वर्ष पुरा गरिसकेका छौँ। यद्यपि हामी सङ्घर्षकै क्रममा छौँ हामी, किनकि हामीले जुन चाहिँ सरकारको तहबाट गरिनुपर्ने कामहरू, सरकारको तहबाट दिनुपर्ने चाहिँ अब सिकाइहरू, सरकारको तहबाट गरिनुपर्ने खालको चाहिँ सामाजिक उत्तरदायित्वको कुराहरू चाहिँ हामी एउटा निजी क्षेत्रले गर्नु पर्दाखेरि त्यसमा धेरै चाहिँ अब चुनौतीहरू छन्। हाम्रो एकदमै लिमिटेड रिसोर्सेसबाट हामीले गर्न खोजेको कामहरू पनि गर्न सकेका छैनौँ। तैपनि हामीले विशेषतः स्थानीय सरकारहरूसँग चाहिँ हामीले कोलाबोरेट गरेर कामहरू गरिरहँदाखेरि केही भए पनि हामीले एक्जाम्पल सेट गर्न चाहिँ सकेका छौँ जस्तो लाग्छ। हामीसँग प्रत्यक्ष रोजगारमा 50 जति छन् भने अब हामी चाहिँ 5,000+ किसानहरूसँग हामी प्रत्यक्ष जोडिएका छौँ हामी, र नेपालको 68 जिल्लामा हामी चाहिँ जोडिएका छौँ। विशेष त हामीले स्थानीय सरकार, सहकारी र चाहिँ ठुला साना किसानहरू, त्यसमा पनि अझ साना किसानहरूलाई हामी जोड दिन्छौँ ताकि उनीहरूले चाहिँ हाम्रो मुना बजारबाट कसैले कुनै ग्राहकले 100 रुपियाँको सामान किन्यो भने 70-75 रुपियाँ चाहिँ त्यो गाउँ बस्तीसम्म पुग्न सकोस् भन्ने खालको हाम्रो चाहिँ अभिप्राय भएको हुनाले त्यसले एउटा उत्साह पनि ल्याउँछ र त्यसले चाहिँ यसमै पनि केही पनि आम्दानी पनि एउटा हुनसक्छ भन्ने, र त्योसँग जोडिएका चाहिँ धेरै साथीहरूले अहिले चाहिँ हामीसँग बजारमा यस्तो पनि बिक्री हुँदो रहेछ, यस्तो चिजहरू त हाम्रो गाउँहरूमा त्यत्तिकै खेर गइरहेको थियो, ओहो यसको त यति मूल्य पर्दो रहेछ, हामी यो गर्छौँ भन्ने ढङ्गले एउटा उत्साहित भएर आफैले आफूलाई आफ्नो खुट्टामा उभिन सक्ने पनि हामीले केही सानातिना उद्यमी साथीहरूलाई हामीले चाहिँ एउटा चाहिँ भनौँ न सफल बनाउन सकेका छौँ। यिनै कुराले गर्दाखेरि हामी यसलाई अझै ठुलो स्केलमा जान सक्यो, अझै यसमा राम्रोसँगले लगानी गर्न सक्यो र नेपाल सरकारले नेपालको आफ्नो रिसोर्सेसलाई अप्टिमम युटिलाइज गर्नको लागि, अधिकतम उपयोग गर्नको लागि त्यो व्यवहारिक नीति कार्यक्रम बनाउनु पर्यो। त्यो सैद्धान्तिक कार्यक्रमले कृषिमा हुँदैन, विशेष त कृषि र वन पैदावारसँग जोडिएका कुराहरू यति धेरै महत्त्वपूर्ण चिन्हहरू छ जसलाई नेपाल सरकार नीति कार्यक्रमले चिन्दैन, तर त्यस्ता कुराहरूको मूल्य छ, त्यसको चाहिँ प्रभाव छ, त्यसको चाहिँ विश्व बजार छ, र त्यस्तो चिजहरूमा चाहिँ हामीले चाहिँ नेपाल सरकारसँग पनि हामीले सहकार्य गरेर हामीले पनि एउटा प्रेसरहरू पनि क्रिएट गर्दै हामीले स्थानीय तहमै एउटा चाहिँ रोजगार पनि सिर्जना होस्, विशेष त उद्यमशीलता मार्फतबाट चाहिँ हुन सकोस् र आफ्नो खुट्टामा उभिन सकोस् भन्ने कोणबाट, र त्यो सँगसँगै हाम्रो व्यवसाय पनि सफल होस् भन्ने ढङ्गले हामी चाहिँ अहोरात्र खटेका छौँ।
हजुर, तपाईँहरू उत्पादनको क्षेत्रमा चाहिँ कसरी प्रवेश गर्नुहुन्छ, उत्पादनलाई चाहिँ तपाईँहरूसम्म ल्याउनको अवस्था चाहिँ के छ, त्यहाँ चाहिँ कसरी जोडिनु भएको?
हामी आफै उत्पादन गर्दैनौँ, किनभने उत्पादन गर्नको लागि हामीले मोडल फार्मिङ गर्ने हाम्रो योजना छ, तर यसको केही समयपछि मात्रै हामी गर्छौँ, आफ्नै ल्यान्ड भइसकेपछि मात्रै गर्छौँ। विशेषतः हामी साना किसान अनि फार्मर्स ग्रुपहरू अनि सहकारीका के साथीहरूलाई चाहिँ हामीले चाहिँ उत्पादनको चाहिँ स्रोत मानेका छौँ हामीले, र हामी उहाँलाई के भनिरहेछौँ भने परापूर्वकालमा अर्थात् चाहिँ अहिले भइरहेको अवस्थामा उहाँले जुन ठाउँमा जे उत्पादन गरिरहेको छ त्यसको बजार मूल्य छ भने त्यसैलाई निरन्तरता दिनुहोस्, यदि त्यो छैन भने त्यसको ठाउँमा यो अन्य चिज चाहिँ अझ अलिक धेरै मूल्य पाउने चिजहरू चाहिँ लगाउनुहोस् भनेर हामी उहाँलाई चाहिँ उत्प्रेरित गर्छौँ। त्यसको लागि हामीले अनि कृषि ज्ञान केन्द्रसँग जोडिदिने हो कि अर्थात् के अरे राष्ट्रिय कृषि चाहिँ के अरे कार्यक्रमहरूसँग चाहिँ विभिन्न खालको निकायहरू विभिन्न खालको दात्री संस्थाहरू सरकारी गैर सरकारी संस्थाहरूसँग कसलाई जोड्दाखेरि त्यो किसानले चाहिँ प्रत्यक्ष उहाँ चाहिँ प्राविधिक रूपले पनि अब केही सहुलियतहरू पनि पाउन सक्छ, र त्यसरी उत्पादन गरिएको चिजहरू चाहिँ हामीले बाहिर ग्यारेन्टी गरिदिन्छौँ भनेर हामी चाहिँ त्यो ढङ्गको एउटा मेकानिजममा हामीले चाहिँ कामहरू गरिरहेको छौँ।
हजुर, मुना कृषि लिमिटेड स्थापना गर्नुभयो, यो फर्म सञ्चालन गरिरहनु भएको छ, यो फर्म सञ्चालन गरिरहँदा स्थानीय सरकार अथवा प्रदेश सरकार अथवा सङ्घीय सरकारद्वारा चाहिँ तपाईँहरूले के चाहिँ गर्दै हुन्थ्यो जस्तो लाग्छ, अथवा सहयोग केही लिनुभएको छ कि छैन, यसलाई सञ्चालन गर्दाका अप्ठ्यारोहरू चाहिँ के छन् नि?
अनि यसमा सबभन्दा मेन कुरो त नीतिगत रूपले नै हो, हामी के भन्छौँ भने जस्तो स्थानीय तहमा अहिले अब सिस्नोको राम्रो खालको बजार छ, मान्छेलाई सचेत पनि छन्, उपयोगमा नआउने हेला गरिएको बालीहरू धेरै छ जसलाई हामी अहिले सुपर फुड भनेर भन्छौँ, तर ती कुराहरू नीति तथा कार्यक्रममा त्यसलाई चाहिँ सरकारले प्रष्ट रूपले चिन्याउँदैन। एक ठाउँबाट अर्को ठाउँमा लैजानको लागि त्यहाँनिर प्रशासनिक झमेलाहरू पुलिस प्रशासनबाट चाहिँ रोकहरू हुन्छ, त्यहाँनिर त्यहाँको चाहिँ स्थानीय मान्छेहरूले चाहिँ डिस्करेज गर्ने खालको कामहरू हुन्छ, त्यो कुराहरूमा सहजीकरण गरिदिनु पर्यो। अन्तत के हुन्छ भन्दाखेरि स्थानीय सरकारले चिनेको जानेको र बजारले माग गरेको कुरालाई प्रदेश सरकार या सङ्घीय सरकारले त्यसलाई सम्बोधन गरेर त्यो अनुसारको नीति तथा कार्यक्रम बनाइदियो भने आफ्नो भूगोलभित्र आफ्नो देशभित्र आफ्नो समुदायभित्र जे उत्पादित छ जे क्षमता छ त्यसलाई अधिकतम परिचालन गर्नको लागि त राज्यले नीति तथा कार्यक्रम बनाइदिनु पऱ्यो नि। हामी आफ्नो देशको जाँड रक्सीलाई हामी चाहिँ हेलाहोचो गर्छौँ, त्यही चिज हामी विदेशबाट हामी चाहिँ आयात गरेर हामी चाहिँ सबै पैसा हामी विदेशतिर पठाउँछौँ, यहाँ भइरहेको उहाँहरूसँगको विज्ञतालाई अहिले हामी त्यसलाई चाहिँ के गर्छौँ भन्दाखेरि त्यसलाई चाहिँ कानुनको दायराभित्र हामी ल्याउन सक्दैनौँ। त्यस्तै वनमा भएका विभिन्न किसिमका जडीबुटी जन्य चिजहरू छ जसलाई राज्यले चिन्दैन, तर त्यो चाहिँ हाम्रो चाहिँ आयुर्वेदमा चाहिँ परापूर्वकालदेखि त्यो प्रचलनमा आइरहेको चिजहरू छ, त्यसलाई रिकग्नाइज गरेर नीति तथा कार्यक्रममा त्यसको कार्यविधिहरू बनाइदियो भने त्यसलाई सहजीकरण गरिदियो भने त यसमा त तपाईँको त सबैलाई राम्रो राम्रो छ यसमा। त्यसो भएको हुनाले राज्य के हुनु पर्यो, उत्तरदायी कसरी भइदिनु पऱ्यो भन्दाखेरि स्थानीय तहमा त्यो भूगोलमा त्यो ग्राउन्डमा त्यो गाउँमा त्यो खोल्सामा त्यो त्यस्तो सिमसारमा जे जे कुराहरू उम्रन्छ देखिन्छ हुन्छ त्यो चिजलाई व्यवसाय गर्नको लागि त्यसलाई सजावट गर्नको लागि जहाँ जे हुन्छ त्यो त त्यो अनुसारको व्यवहारमा लागु हुने चाहिँ नियम तथा कानुन चाहिँ बनाइदिनु पऱ्यो। र मेन कुरो के हुनु राज्य केमा चाहिँ सचेत हुनु पऱ्यो र त्यसमा चाहिँ तदारुक्त देखाउनु पऱ्यो भने आफ्नो भूगोलमा उत्पादन भएका सबै चिजहरू आफ्नो राज्यको सिमानाभित्र भएका सबै चाहिँ मानिसहरू को चाहिँ इच्छा शक्ति उहाँहरूको चाहना उहाँहरूको क्षमतालाई सदुपयोग गर्ने एउटा नीति आउनु पर्यो। त्यो अरूको भरमा अरूले सिकाइदिएको भरमा अरूले गर्न नपाइने हामीले कर्णालीमा तपाईँको देवदारको चाहिँ रुख चाहिँ तपाईँको चाहिँ त्यहाँनिर सडेर गइरहेको छ सुकेर गइरहेको छ अनि हामी चाहिँ विदेशबाट चाहिँ काठहरू निर्यात गर्छौँ फेरि आयात गर्छौँ होइन अनि हाम्रो त्यस्ता भने जुन आफूले नेग्लेक्टेड अन्डर युटिलाइज स्पेसिस भन्छ नस प्रोडक्ट भनेर भन्छ त्यस्ता पैयन चाहिँ त्यसमा चाहिँ बालीहरू छन् जसको अत्यन्तै महत्त्व छ विश्व बजारमा महत्त्व छ आफ्नै गाउँघरमा पनि महत्त्व छ ती कुराहरू खान सिकाइँदैन त्यसलाई उपयोग गर्न सिकाइँदैन त्यसलाई प्रयोग गर्न सिकाइँदैन। भर्खर हिजो मात्रै मैले एउटा सानो स्टाटस पनि लेखेँ तपाईँको अहिले चुत्रोको चाहिँ त्यो जरो उखेलेर त्यो त रङको लागि चाहिँ कुन फ्याक्ट्रीले काटेर के माग्यो अहिले गाउँघरमा सबै चाहिँ त्यो चुत्रोको चाहिँ त्यो त वर्षौँ त्यो कति वर्ष पुरानो त्यो सबै चाहिँ फाँडेर सखा पार्न सकेको छैन। त्यसलाई यदि त्यसलाई हार्भेस्ट गर्ने भने पनि त्यसको जरा राखेर त्यसलाई फेरि उम्रने ठाउँ राखेर फेरि अर्को वर्ष त्यहाँ पलाउने राखेर त्यसरी गरियो भने या सुगुम्बाकै कुराहरू गरियो भने पनि त्यो सखा पार्ने ढङ्गले ताकि अर्को पुस्ताले त्यो देख्नै नसक्ने ढङ्गले चाहिँ त्यसलाई चाहिँ के अरे चाहिँ पैसाको नाममा पैसा कमाउनेको नाममा गरेको छ। यी सबै कुराहरू त सरकारको तहबाट चाहिँ नियन्त्रण भइदियो भने अनि सहज हुन्छ नि अनि राम्रो हुन्छ नि। हामी यसैको एउटा चाहिँ एउटा प्रेसर क्रिएट गर्नको लागि पनि यो गैर आपसी नेपालीहरूको इनिसिएटबाट सुरु भएको एउटा कृषि भनेको सबैभन्दा पछाडि परेको यसमा एकदमै कम नाफा हुने क्षेत्रमा पनि हामी चाहिँ एउटा सामाजिक उत्तरदायित्वसहित यसमा चाहिँ स्वरोजगार सिर्जना हुन्छ, उद्यमशीलता सिर्जना हुन्छ, स्थानीय स्रोत साधनको चाहिँ अधिकतम उपयोग हुन्छ, यसले पैसा आर्जन गर्न सक्छ, गाउँघरको पर्यावरणमा चाहिँ यसले चाहिँ एकदम पोजिटिभ असर पार्न सक्छ भन्ने कोणबाट चाहिँ हामी प्रयासरत छौँ।
भर्खरै यहाँहरूले सुन्दै हुनुहुन्थ्यो सङ्कुवा सभाका युवराज गुरुङसँग सहकर्मी साथी बलराम कोइरालाले गर्नुभएको कुराकानी। स्वरोजगार कार्यक्रमका बारेमा तपाईँको कुनै जिज्ञासा, सल्लाह र सुझाव छ भने हामीलाई पठाउन सक्नुहुन्छ। तपाईँले सञ्चालन गरेको व्यवसायको बारेमा हामीलाई जानकारी प्राप्त भयो भने कार्यक्रममा तपाईँको व्यवसायको बारेमा कुराकानी गर्नेछौँ। त्यसका लागि हाम्रो इमेल टिप्नुहोस् है त swarojgar2018@gmail.com। हवस् त, आजलाई स्वरोजगार कार्यक्रमको निर्धारित समय यही सकिएको छ। अर्को बुधबार तपाईँसँग पुनः भेट्ने बाचासहित आजको कार्यक्रमबाट प्राविधिक साथी रमा वाग्ले सहित म टङ्क खनाल बिदा हुन्छु। नमस्कार।